أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على رسوله الكريم وأهل بيته الطيبين الطاهرين، لا سيما بقية الله في الأراضين، روحي وأرواح العالمين لتراب مقدمه الفداء، ولعنة الله على أعدائهم أجمعين. أما بعد، قال الله تعالى في كتابه الكريم، بسم الله الرحمن الرحيم، ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون، صدق الله العلي العظيم. میں سب سے پہلے آپ تمام عزیز اسٹوڈنٹس کا، قابل احترام اساتذہ، فیکلٹی ممبرز، اس یونیورسٹی کی تمام انتظامیہ، بالخصوص اپنے برادر عزیز فیصل عزیز صاحب کا، شادمان رضا صاحب کا، دیگر تمام مہمان گرامی کا نہایت ہی ممنون اور مشکور ہوں کہ انہوں نے مجھے یہ موقع فراہم کیا کہ میں کچھ عرائض آپ کی خدمت میں پیش کر سکوں. اور میں اس سلسلے میں یوم حسین کمیٹی کا بھی نہایت ہی ممنون اور مشکور ہوں کہ انہوں نے مجھے یہ موقع فراہم کیا. چند گزارشات آپ کی خدمت میں عرض کروں گا، کوشش کروں گا کہ کچھ مطالب آپ کی خدمت میں پیش کر سکوں. یقیناً اسکالرز، ٹیچرز، پروفیسرز اور پڑھے لکھے افراد کے درمیان میں مطالب بیان کرنا نسبتاً مشکل بھی ہوتا ہے، اور بہرحال ایک جانب سے اگر دیکھا جائے تو آسان بھی ہوتا ہے. آسان بعض اوقات اس لیے ہوتا ہے کہ بہت سارے وہ علمی مطالب کہ جو عوامی حلقات میں بیان نہیں کیے جا سکتے، ایک علمی پلیٹ فارم پر بعض اوقات ان مطالب کو پیش کیا جا سکتا ہے. قرآن کریم اور جو ہمارا دین کے اعتقاد کا ایک دائرہ ہے، اس میں بہت سارے مطالب، بہت ساری چیزیں ایسی ہیں کہ جن کے بارے میں ہم جب ابحاث کو پیش کرتے ہیں تو سب سے اہم ترین چیز جو سمجھ میں آتی ہے وہ یہ آتی ہے کہ بالآخر کائنات میں میٹر سے بیونڈ بھی کچھ موجود ہے. میں اس بحث میں نہ جانا چاہتا ہوں، نہ اس بحث کو چھیڑنا چاہتا ہوں کہ آیا بگ بینگ تھیوری اپنی جگہ صحیح ہے یا نہیں ہے، یا بیونڈ مٹیریل ایگزسٹنس کو سائنس کو ڈسکس کرنا چاہیے یا نہیں. لیکن اگر سائنس میٹر اور اس کی پراپرٹیز کو ڈسکس کرنے والی چیز ہے تو ریسرچ ایتھکس کا تقاضا یہ ہے کہ اگر کوئی چیز بیونڈ میٹر ہے تو وہ سائنس کا گراؤنڈ نہیں ہے کہ وہ اس کو بیان کرے، یا اس کی پراپرٹیز کو، یا اس سے ریلیٹڈ ڈسکشنز کو، اور اسپیشلی پھر اس مرحلے میں کہ جیسا کہ مولانا صاحب نے بھی اشارہ کیا کہ کسی بھی چیز کا ہمارے شعور میں نہ آنا اس کی نفی نہیں کرنا. بہت کچھ کائنات میں بھی ایسا ہے کہ جسے ہم نہیں جانتے، اور نہ جاننا کبھی بھی کسی شے کی نفی کی دلیل قرار نہیں پاتا. قرآن مجید جن افکار کو پریزنٹ کرتا ہے ان میں سے بعض افکار ایسے ہیں کہ جن کو سمجھنے کے لیے، جن کو درک کرنے کے لیے ہمیں اپنے شعوری منازل کو بلند کرنا پڑے گا. ان میں سے ایک مرحلہ جس کو قرآن نے ڈسکس کیا ہے اور اشارہ فرمایا ہے وہ مرحلہ شہادت ہے. ایک کانسیپٹ میں آپ کو بہرحال اپنے طور پر یہ کلیئر کرتا جاؤں کہ میک اٹ ویری کلیئر کہ شہادت صرف میدان جنگ میں مارے جانے کا نام نہیں ہے. قرآن کریم میں مختلف مقامات پر قتلوا او ماتوا, قتل کر دیے جائیں یا مر جائیں فی سبیل اللہ, اگر اللہ کے راستے میں, تو یہ سارے کے سارے شہید کہلاتے ہیں. لیکن شہید سے متعلق اور شہادت سے متعلق جو اصل کانسیپٹ ہے وہ قرآن نے اس انداز سے پیش کیا ہے کہ فرمایا وَلَا تَقُولُ لِمَنْ يُقْتَلُ فِي سَبِيلِ اللَّهِ أَمْوَاتُ, جو لوگ اللہ کے راستے میں مارے گئے ہیں, ڈونٹ کال دیم ڈیڈ, مردہ مت کون ہے. اگر آیت اس مقام پر توقف کرتی ہے تو پھر ہم بہت ساری توجیحات کر سکتے ہیں اور یہ کہہ سکتے ہیں کہ دیر از اے پاسبلٹی کہ خداوند ان لوگوں کو چونکہ یہ اللہ کے راستے میں قتل ہوئے ہیں تو احترام کی خاطر ان لوگوں کو گریٹیچیوڈ دینے کے لیے پروردگار ان کے لیے لفظ موت استعمال نہیں کرنا چاہتا. لہذا مر تو گئے ہیں لیکن صرف احتراماً انہیں مردہ نہ کہا جائے. بٹ دا تھنگ از کہ قرآن یہاں پر احترام کا مرحلہ نہیں بیان کر رہا, بلکہ قرآن اور دین ہمیں ایک ایسی حیات کے کانسیپٹ کی طرف متوجہ کرنا چاہتا ہے کہ جو ہمارے موجودہ شعوری منازل سے بلند ہے. لہذا قرآن ارشاد فرماتا ہے بل احیا, صرف مرحلہ کہنے نہ کہنے کا نہیں ہے بلکہ یہ زندہ ہیں. ولکن لا تشعرون, لیکن تمہیں ان کی حیات کا شعور نہیں. اب شعور کے لیے جو بہت ہی بیسک ہمارا طریقہ یا کہہ لیں یہ کوئی چیز ہمارے شعور میں جب آتی ہے تو بنیادی ترین جو اس کا ذریعہ ہے وہ ہمارے فائیو سینسز ہیں. البتہ اگر ہم غور کریں, فکر کریں تو کچھ چیزیں بیونڈ فائیو سینسز بھی ہیں. جتنے بھی قوانین ہیں, جتنے بھی معقولات ہیں, ان میں سے کوئی بھی چیز ہمیں فائیو سینسز کے تھرو حاصل نہیں ہوتی. یہ ضرور یہ کہہ سکتے ہیں ہم کہ ان کی بنیاد یا ان کا جو بیسک نالج ہے وہ ہمیں فائیو سینسز سے حاصل ہوتا ہے, لیکن نالج ایز اے ہول نہ مٹیریل ہے اور نہ اس کی مٹیریل ڈیفینیشن کی جا سکتی ہے. لہذا عقل ہماری بہت ساری ایسی چیزوں کو سمجھتی بھی ہے, بیان بھی کرتی ہے, اور معقولات کی جتنی بھی بحث ہے وہ ساری کی ساری ہماری فائیو سینسز سے بیونڈ ہے. اور بھی بہت ساری چیزیں ہیں کہ جن کو اگر ڈسکس کیا جائے تو وہ ہماری فائیو سینسز کی باؤنڈری میں نہیں آتی. اب ان میں سے ایک چیز جس کو قرآن ڈیفائن کر رہا ہے وہ ہے کانسیپٹ آف حیات. حیات کا, لائف کا ایک بہت ہی ناقص اور ایک بہت ہی محدود تصور ہمارے ذہنوں میں اسکول کے زمانوں سے ہمارے ذہنوں میں ڈال دیا جاتا ہے اور ہم اسی کو فالو کرتے رہتے ہیں وداؤٹ نوئنگ دا ڈیٹیلز. لہذا جب ہم تیسری یا چوتھی کلاس میں اسکول میں جاتے ہیں تو ہمیں پڑھایا جاتا ہے کہ آپ کے اراؤنڈ جو چیزیں ہیں ان میں سے کچھ سم تھنگز آر لیونگ اینڈ سم تھنگز آر نان لیونگ. اس لیونگ اور نان لیونگ کے درمیان میں وٹ از لائف اینڈ وٹ از ڈیتھ یہ کبھی نہیں بیان کیا جاتا, اور ہمارے پاس کوئی بھی ایسی ڈیفینیشن موجود نہیں ہے اس وقت کہ جو لائف اینڈ ڈیتھ کو اس طریقے سے ڈیفائن کرے کہ ہمیں ریالٹی آف لائف سمجھ میں آ سکے. لہذا لیونگ اور نان لیونگ تھنگس کے بھی درمیان میں بہت ساری لیونگ تھنگز ایسی ہیں کہ جو ایک سرٹن اسٹیٹ میں, ایک سرٹن کنڈیشن کے اندر, ان سے حیات کا کوئی اثر ظاہر نہیں ہوتا, لیکن میڈیکل سائنس مجبور ہے ان کو لیونگ تھنگز میں شمار کرنے میں. آپ بہرحال انجینئرنگ کے اسٹوڈنٹس ہیں, شاید میڈیکل سائنس سے اتنی آپ کی دلچسپی نہ ہو, لیکن اتنا آپ ضرور جانتے ہیں کہ پاؤڈر اور کرسٹلائن فارم آر دا پراپرٹیز آف نان لیونگ تھنگز. لیکن وائرس جو ہوتا ہے وہ آؤٹ آف دا باڈی کرسٹل فارم میں ہوتا ہے, ییسٹ جو ہوتا ہے وہ پاؤڈر فارم میں پایا جاتا ہے, اور آپ بہت اچھی طرح سے جانتے ہیں کہ وائرس بھی ایک لیونگ آرگنزم ہے اور ییسٹ بیکٹیریاز بھی لیونگ آرگنزمس. کیا آؤٹ آف دا باڈی جب تک وائرس ہے اس کو ڈیڈ کہا جا سکتا ہے؟ अगर ये मसला इस तरह से आसान होता तो कोरोना की वजह से आज इतनी परेशानियां ना होती। इसी तरह से विनो ऑल ये सारी चीज़ें जिंदा होती हैं, लेकिन कोई भी लाइफ की जो प्रॉपर्टीज हमें बयान की जाती हैं वो इनसे जाहिर नहीं होती। सो व्हाट इज लाइफ एंड व्हाट इज डेथ। कुरान जो लाइफ एंड डेथ के कॉन्सेप्ट रिप्रेजेंट करता है, दे आर टोटली डिफरेंट फ्रॉम द कॉन्सेप्ट्स वी हैव इन आवर माइंड्स। लिहाजा हमें बहुत सारी चीज़ें समझ में नहीं आती हैं। और जब हमने एक तहैया ये भी कर लिया है कि हम कुरान को सिर्फ साइंटिफिक अंदाज से समझने की कोशिश करेंगे, तो मैं ये समझता हूँ कि थोड़ी सी ज़्यादती है ये, इसलिए कि साइंस अपनी तमाम तर एहतराम, तमाम तर उसकी जो वसअतें हैं उसके बावजूद भी कुरान की वसअतों से दीन के कॉन्सेप्ट की जो वसअतें हैं उसको मैच नहीं करती। और वन ऑफ द प्लेस इज दिस। अब अगर मैं आपके सामने यहाँ पर दो जनाजे ला कर रख दूँ जिनमें से एक शख्स खुदा के रास्ते में जिहाद करते हुए मारा गया हो और एक बंदा आप नहीं किसी ज़ाती मामले में किसी जुर्म के दौरान मारा गया हो, तो क्या हमारे पास कोई ऐसी चीज़ मौजूद है दुनिया की कि जो बता सके कि इनमें से जिंदा कौन सा है और मुर्दा कौन सा है? वी डोंट, कोई चीज़ नहीं हमारे पास। मैंने बहुत हाई प्रोफाइल मसला आपकी खिदमत में रख दिया, मैं नीचे आ जाता हूँ। हर बीज सीड जो होता है वो वायबल होता है फॉर सम टाइम, उसकी एक मुद्दत होती है। अब ये जो वायबल बीज है इसको मुर्दा कोई नहीं कहता, क्योंकि अगर मुर्दा हो जाए बीज यानी वायबिलिटी ख़त्म हो जाए तो फिर इट कैन नॉट क्रिएट लाइफ। जब तक वो वायबल है, उसके अंदर वायबिलिटी पाई जाती है, तब तक वो लाइफ दे सकता है। अब अगर मैं एक बीज यहाँ पर वायबल ला कर रख दूँ और एक दूसरा बीज ला कर रख दूँ डेड, तो दुनिया की कोई है लेबॉरेटरी जो मुझे आकर इसमें से बता सके कि कौन सा बीज जिंदा है कौन सा मुर्दा? कोई नहीं बता सकता। तो हमें अपने बारे में पहले तो ये गौर करना चाहिए कि जब हम लाइफ एंड डेथ को डिफाइन करने जा रहे होते हैं तो हम वी आर स्टैंडिंग, हम खड़े हुए कहाँ हैं, नॉलेज कितनी हमारी लाइफ एंड डेथ के बारे में। दीन जब लाइफ की बात करता है, दीन जब हयात की बात करता है, एक ऐसे सुपीरियर कॉन्सेप्ट की तरफ हमें मुतवज्जे करता है कि जिनको हमें अगर हम उस तरीके से दर्क ना भी कर पाए तो कम से कम हमें वी शुड पॉन्डर ऑन इट, थोड़ा सा सोचने की ज़रूरत है, थोड़ा सा टाइम देने की ज़रूरत है और थोड़ी सी तवज्जो देने की ज़रूरत है कि दीन एग्जैक्टली हमें किस तरफ ले जाना चाहता है। सो दीन के दायरे में जब आकर हम बात करते हैं तो दीन ऐसा नहीं है कि साइंस की हर डिस्कवरी को रिजेक्ट कर देता है, ऐसा नहीं है। हमारे पास हदीस पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम मौजूद है जिसमें आप फरमाते हैं अल इल्म व इल्मान, इल्म दो तरह के हैं, अल इल्म अल अब्दान व अल इल्म अल अदियान। इल्म दो तरह का है, एक अब्दान का बदन का इल्म है और एक अदियान दीन का इल्म है। और उलमा ने यहाँ पर बहस की है कि पैगंबर ने इल्म अल अब्दान को इल्म अल अदियान के ऊपर जो तकद्दुम दिया है, उसको जो प्रेफरेंस दी है, इट मीन्स कि इवन अदियान के इल्म को समझने के लिए आपको अबदान के इल्म की ज़रूरत है। सो साइंस हमें बहुत सारे मकामात पर बहुत सारी चीज़ों को समझने में मदद देती है। इट इज़ वेरी ऑब्वियस नाउ, बहुत सारी चीज़ें ऐसी हैं कि जो साइंटिफिक डेवलपमेंट के बाद आज उन चीज़ों को समझना हमारे लिए बहुत आसान हो गया। बहुत सारी चीज़ें ऐसी हैं कि जो आज से 200 साल पहले के इंसान को अगर बताई जाती तो वो कभी भी बिलीव नहीं करता। बहरहाल मैं चूँकि उस बहस में नहीं जाना चाहता, ना मेरे पास वक्त है, लेकिन बहुत शॉर्टली अगर ये आपको कहूँगा कि अगर आज से 200 साल पहले के इंसान को जिंदा कर वापस ले आए, जब मौजूदा दौर में ले आया जाए, तो वो ये समझेगा कि मैं जिनों की दुनिया में आ गया हूँ। वो समझेगा कि मैं जिनों के दरमियान में ज़िंदगी कर रहा हूँ। क्यों? इसलिए कि 200 साल पहले के इंसान की फ़िक्र में हर वो काम जो इंसान नहीं कर सकता था लेकिन जिन कर सकता था, आज वो सारे काम इंसान कर रहा है। लिहाजा उसको या तो ये लगेगा, या दूसरा माना जो कहा जाता है वो ये कि इतनी शदीद हैरत में मुब्तला होगा कि शायद हैरत से दोबारा मर जाए। अब ये जो डेवलपमेंट हमारी ब्रेन ने की है, वो चीज़ें जो अब हम अंडरस्टैंड कर सकते हैं, इसी अंडरस्टैंडिंग को हमने इस्तेमाल करना है दीन को समझने के लिए। बट जब हम अपनी ज़िंदगी में दीन को वो इम्पोर्टेंस देंगे, अब दीन इसी वजह से हमें बाज़ ऐसे सुपीरियर आइडियाज़ की तरफ मुतवज्जे करता है कि इन सुपीरियर आइडियाज़ के ज़रिए से वी कैन डिवेलप इंटरेस्ट इन रिलीजन। मैंने अर्ज़ किया कि उनमें से एक कॉन्सेप्ट एक सुपीरियर लाइफ का है जिसको कुरान ने यहाँ पर बयान किया। اب شہید زندہ ہوتا ہے، اگر میں نے زندگی کے تصور کو سانس لینے سے محدود کیا ہوا ہے، میں نے زندگی کو اس کے فزیکل آثار سے محدود کیا ہوا ہے اور میں سمجھتا ہوں کہ لائف صرف یہ ہے، تو میں نے عرض کیا کہ آپ سنگل سیلولر اینیملز یا ملٹی سیلولر آرگنزمس، ایون آپ پلانٹس کے لائف کے ایک مرحلے کو یو کین ناٹ ڈیفائن، آپ وہاں پر اس کی لائف کو نہ سمجھ سکتے ہیں نہ بیان کر سکتے ہیں. لہذا دین ایک ایسی زندگی کی طرف توجہ دلاتا ہے ہمارا وچ از سپیریئر ٹو دس لائف. میں اب زیادہ تفصیل میں نہیں جا سکتا کیونکہ نہ میرے پاس وقت ہے، میں آپ کو صرف اشارہ دوں گا، کبھی انشاءاللہ کوئی ایسا موقع ہوا کہ جہاں پر ان ڈسکشنز کو ڈیٹیل میں کیا جا سکے تو تفصیل سے بتاؤں گا. دین جب لائف کی طرف متوجہ کرتا ہے تو دین ہم سے کہتا ہے کہ جو زندگی تم لے کر آئے ہو دنیا میں، دیٹ از یور اینیمل لائف. اس اینیمل لائف، اور بعض البتہ علماء کے نزدیک ہم سنگل سیلولر ملٹی سیلولر پلانٹ لائف کو گزارتے ہوئے اینیمل لائف لے کر دنیا میں آتے ہیں، یعنی وہ جو انسان کی ڈیولپمنٹ کے فیزز ہیں اس میں وہ سارے فیز گزارتا ہے اور پھر ایک اینیمل لائف کے طور پر. سورہ مبارکہ نور کی 11 نمبر آیت اگر آپ لوگوں کو یاد رہ جائے تو گھر جا کر دیکھیے گا، جس میں پروردگار انسان کی ڈیولپمنٹ جو بالکل سنگل سیلولر سے لے کر ایمبریو بننے سے لے کر اس کی ہیومن بننے تک کو ڈیفائن کرتا ہے، آخر میں پروردگار فرماتا ہے کہ وہ انشاءناہ خلقاً آخر، ہم انسان کو ایک اور زندگی ایک اور خلقت کی نشأت دیتے ہیں. واٹ از دیٹ؟ وہ جو ایک نئی خلقت ہے، یعنی ایک پورا انسان بنانے دینے کے بعد پروردگار فرماتا ہے کہ ہم انسان کو ایک اور نشأت دیتے ہیں، ایک اور خلقت دیتے ہیں، ایک اور اس کو ہم سٹیج دیتے ہیں. یہ سٹیج کسی اور اینیمل میں نہیں ہے، انسان میں. اور وہ نشأت یہ ہے کہ انسان کو ایک ایسی روح دی گئی ہے کہ جس کے اندر، یا ایک ایسی عقل دی گئی ہے کہ جس کے اندر انسان بننے کی کیپیسٹی ہے. سو وی آر بائی برتھ، اور آپ لوگوں کی زبان میں کہوں تو بائی ڈیفالٹ ہم اینیمل آتے ہیں، لیکن وی ہیو دا کیپیسٹی ٹو بیکم ہیومن. وٹ از دا ڈفرنس بٹوین اینیمل اینڈ ہیومن، یا وٹ از دا ڈفرنس بٹوین اینیمل لائف اینڈ ہیومن لائف؟ میں نے عرض کیا کہ میں تفصیلات نہیں بتا سکتا آپ کو، میں بہت چھوٹے چھوٹے پوائنٹس کے ذریعے سے کچھ باتیں عرض کروں گا اور آپ کی زحمتوں کو تمام کروں گا. اینیمل کو جب ہم اینیمل لائف کو ڈیفائن کرتے ہیں تو جو ڈیفینیشن آف دا اینیمل لائف وہ یہ ہے کہ اینیمل وہ ہوتا ہے کہ جس کے تمام کاموں کی، جتنی بھی اس کی زندگی کی ایکٹیویٹی ہے، اس کے جتنے بھی افعال ہیں، وہ اس کی ذات سیلف سینٹرڈ ہوتے ہیں. اینیمل سب کچھ اپنی ذات کے لیے کر رہا ہوتا ہے، ایون اگر وہ اپنے بچے کو چونچ میں دانا لا کر بھی کھلا رہا ہوتا ہے، دیٹ از ناٹ ایثار، دیٹ از ناٹ قربانی، اٹس انسٹنکٹ، یہ اس کی انسٹنکٹ ہے. لہذا وہ اپنے بچے کو تو دانا کھلا دیتا ہے لیکن ساتھ والے گھونسلے میں جو بچہ ہوتا ہے اس کو دانا نہیں کھلاتا. لہذا جتنے بھی اس طرح کے، اب بیسیکلی اچھا کھانا کھانا، اچھا پانی پینا، اچھے بچے رکھنا، اچھے ساتھی کی تلاش کرنا، اچھا گھر، یہ سارا کچھ اینیمل ہے جب تک اپنی ذات کے لیے. ہیومن لائف کہاں سے شروع ہوتی ہے؟ ہیومن لائف وہاں سے شروع ہوتی ہے کہ جب کوئی اینٹیٹی اپنے لیے زندگی چھوڑ کر دوسروں کے لیے زندہ رہنا شروع کرتا ہے. دا مور وی لیو فار ادرس دا مور ہیومن ول بیکم، ہم خود بخود اتنے ہیومن بن جائیں گے. اب میں تھوڑی سی ایک دلیل چھوٹی سی دے کے تھوڑا سا تیزی سے آگے بڑھوں گا. آپ کہیں گے کہاں سے آپ نے کہا؟ آپ نے روایت سنی ہوگی، کہیں نہ کہیں آپ کے کانوں میں سے ٹکرائی ہوگی کہ قیامت کے دن جب پروردگار لوگوں کو محشور کرے گا تو بہت سارے لوگ ایسے ہوں گے جن کو اینیمل فارم میں محشور کیا جائے گا، یعنی جب دوبارہ ان کو قبروں سے اٹھائے گا جائے گا، دے ول بی ان دا فارم آف اینیملس. تو آپ نے کبھی سوچا ہے کہ ایسا کیوں ہوگا؟ کیوں اللہ تعالیٰ کچھ لوگوں کو جو دنیا میں انسان تھے ان کو قیامت کے دن حیوان بنا کر اٹھائے گا؟ وہ بھی وہاں سوال کریں گے، کہیں گے پروردگار تو نے دنیا میں ہمیں انسان بنا کر بھیجا تھا لیکن آج تو نے ہمیں حیوان کی شکل میں اٹھایا. تو ان کو جو رپلائی آئے گا وہ رپلائی یہ ہوگا کہ تمہارے اندر کیپبلٹی اور کیپیسٹی ٹو بیکم ہیومن تھی لیکن تم نے کبھی بھی ہیومن لائف نہیں گزاری، لہذا یو ہیو نو رائٹ کہ آج آپ کو انسان بنا کر مشہور کیا جائے. تو مشہور ہونے کے لیے بھی کم از کم ہمیں قیامت کے دن ضرورت کیا ہے کہ ہم کم از کم دنیا میں اتنی ہیومن لائف گزاریں کہ قیامت کے دن ہم اس کے حقدار ہو سکیں اور ہیومن کے طور پر اٹھائے جا سکیں. जब तक इंसान ह्यूमन नहीं बन जाता। अब अपनी जिंदगी में मैंने अर्ज किया, जितना आपकी जिंदगी में दूसरों के लिए जिंदगी मौजूद है, दूसरों के लिए, लिहाजा खुद अच्छे कपड़े पहनने वाला इंसान नहीं होता, खुद अच्छी गाड़ी में बैठने वाला इंसान नहीं होता, खुद बड़े घर में रहने वाला इंसान नहीं होता, अपने बच्चों को अच्छे स्कूल में पढ़ाने वाला इंसान नहीं होता, जो दूसरों को अच्छा कपड़ा पहनाए, जो दूसरों को घर बना कर दे, जो दूसरों के बच्चों को पढ़ाए, वो इंसान होता है। ह्यूमन लाइफ की जो कैपेसिटी है वो यहाँ तक है कि दूसरों के लिए जिंदा रहो लेकिन अपना नुकसान मत करो, बिकॉज ह्यूमन अक्ल जो है वो इंसान को इस बात की इजाज़त नहीं देती कि वो अपना नुकसान करे। इससे जो ऊपर का मरहला है वो हयात ईमानी, हयात ईमानी उससे ज़्यादा ताकतवर ज़िंदगी, और हयात ईमानी में किसी एंटिटी के ऊपर बिलीफ पैदा करके कि वो एंटिटी हमारे नुकसान को फ़ायदे में बदल सकती है, ये बिलीफ हमारी अक्ल को ताबे करता है और हम आमादा होते हैं उस एंटिटी की वजह से हत्ता अपना नुकसान करने के लिए। और अगर वो एंटिटी वाकई पावरफुल हो और वो कर सकती हो तो फिर उसके कहने पर ना माल लुटाते हुए इंसान को तकलीफ होती है ना जान देते हुए तकलीफ होती है, इसलिए कि वो उससे ज़्यादा हमें अता कर सकता है जो हमने उसके रास्ते में दिया। ये बिलीफ इंसान को एक ऐसी लाइफ के अंदर एंटर करता है। अब ये जो लाइफ के स्टेप्स हैं, देखिए हम कभी भी वी कैन नॉट, बहुत सारी चीज़ें हैं, कभी आप गौर कि आप चूंकि साइंस के लोग हैं, कुछ दो चार सवाल आपके लिए छोड़ जाता हूँ, हो सकता है मुझे भी फायदा हो जाए। मसलन एक सवाल ये है हमारे पास, कैन यू डिफाइन कलर्स, आप बता सकते हैं कि कलर क्या होता है? आप ये तो बता सकते हैं कि हमें रेड कलर रेड क्यों दिखाई देता है, बट व्हाट इज रेड? क्या आप ब्लैक को डिफाइन कर सकते हैं? क्या आप खुशबू को डिफाइन कर सकते हैं? आप ये तो बता सकते हैं कि इसका केमिकल फॉर्मूला ये है, लेकिन हमारी नाक को खुशबूएं अलग अलग क्यों आती हैं? आप टेस्ट में केमिकल फॉर्मूले तो बता सकते हैं, लेकिन हमारी जबान मुख्तलिफ फलों के मुख्तलिफ जो असल में केले का टेस्ट क्या है, डू डोंट हैव आंसर। चार बेसिक टेस्ट हैं जिसके बाद आप किसी भी चीज के टेस्ट को डिफाइन नहीं कर सकते। ओनली आंसर आपके पास क्या होता है? केला केले जैसे होता है। वी कैन नॉट डिफाइन थिंग्स अनलेस एंड अंटिल, क्यों? बास चीजें डिफाइन नहीं की जाती, वो हमारे कॉमन एक्सपीरियंसेस की बेस पर, जब हमारे कॉमन एक्सपीरियंस में चीज आ जाती है उस बेस के ऊपर हम एक दूसरे को चीजें समझा पाते हैं। अगर हम सबको कलर्स मुख्तलिफ दिखाई दे रहे होते तो हम कभी भी दुनिया में एक दूसरे को कलर नहीं समझा सकते। इसी तरह से जो शख्स किसी एक सेंस उसकी ना हो मौजूद, आप उसको उस सेंस से रिलेटेड मतालिब कभी भी नहीं समझा सकते। तो जब हम समझ इदराक और फहम के इतने लोअर स्टेज पर मौजूद हैं तो क्या वो चीज़ें जो हमारे शऊर से बुलंद हैं उनको हम अपने इन फाइव सेंसेस के थ्रू डिटेक्ट कर सकते हैं? कैन बी डिफाइन इट? नो। लिहाजा ह्यूमन लाइफ कैन नॉट बी डिफाइंड अनलेस एंड अंटिल आप इस लाइफ को गुजारेंगे नहीं। ईमानी लाइफ को बयान नहीं किया जा सकता अनलेस एंड अंटिल आप ईमानी जिंदगी गुजारना लें। मैं सिर्फ दो बातें करके अब आपकी गुफ्तगू को यहां पर तमाम करूंगा अपनी, कि याद रखिएगा कि ह्यूमन लाइफ का कम तरीन असर क्या है। ह्यूमन लाइफ का कम तरीन असर यह होता है कि जो दुनिया में ह्यूमन रहकर चला जाता है वो चला तो जाता है, उसका नाम और उसका काम हमेशा बाकी रहता है। लिहाजा आज तक दुनिया में जितने भी लोगों ने दूसरों के लिए जिंदगी गुजारने की कोशिश की है, दूसरों को फायदा पहुंचाने की कोशिश की है, हो सकता है कि उनकी टेक्नोलॉजी, उनका किया हुआ काम अब डिप्लीट हो चुका होगा, लेकिन हिस्ट्री ऑफ वर्ल्ड में कभी भी उनका नाम ख़त्म नहीं होता। इल्म की दुनिया में उनका नाम और उनका काम कभी भी ख़त्म नहीं होता। ये कम तरीन असर है ह्यूमन लाइफ का, और ईमानी ज़िंदगी के आसार यकीनन उससे ज़्यादा कभी हैं। लेकिन दीन हमें इवन एक उससे ऊपर की ज़िंदगी की तरफ भी मुतवज्जे करता है, और वह ज़िंदगी मलकूत, हयात मलकूती है। कुरान बार बार कहता है, हमें मुतवज्जे करता है मलकूत की तरफ। मैं लाजमा था, मैं आज डिटेल्स में नहीं जा रहा हूँ, मैं सिर्फ आपको चंद एक चीज़ें बुलेट शॉट्स छोटे छोटे देकर आगे बढ़ रहा हूँ। मलकूत हर वो चीज़ जो कि बियॉन्ड मैटर है, इट्स कॉल्ड मलकूत। उसके मुकाबले पर मुल्क जो कुछ भी मटीरियल वर्ल्ड है, कुरान बार बार हमें मुतवज्जे करता है। क्यों? कि हमारे अंदर अल्लाह ताला ने इवन उस मलकूत को डिटेक्ट करने की कैपेसिटी दी हुई है। अब ठीक है, हमारे पास दीन में जब आकर बहस करते हैं, हमारे पास मौजूद है मंजिल शहूद क्या होती है, वी कैन टेल इट, लेकिन क्या होती है, कैसे होती है, वी कैन नॉट डिफाइन इट अनलेस एंड अंटिल आप उस लेवल पर ना पहुंचे। मैंने अर्ज किया ना, आप जो फल आपने नहीं खाया मैं आपको सारी जिंदगी उसका जायका नहीं बता सकता अनलेस एंड अंटिल यू टेस्ट इट। इसी तरह से ये जितने भी मरातिब हैं, अनलेस एंड अंटिल आप इसको टेस्ट नहीं करेंगे यू कैन नेवर नो कि वह होती क्या है। लेकिन जो आसार इनके जाहिर होते हैं दे आर सो ब्यूटीफुल। लिहाजा अब शहीद जिस हयात की स्टेज पर आता है, बस आखिरी मतलब बयान करूं और जहमतों को तमाम करूं, तो क्या बदन को छोड़ देने से कोई मर जाता है? अगर हमारे लिए हयात की पूरी डेफिनेशन बदन है तो वाकई मर जाता है। लिहाजा इस बात को समझिएगा कि शहादत असलन मौत नहीं है, शहादत लाइफ का नाम है और एक ऐसी सुपीरियर लाइफ का नाम है कि जो मैंने बताया जब तक आप एंटरटेन नहीं करेंगे उसको, आप उसको गुजारेंगे नहीं, वी कैन नेवर नो। लेकिन प्रोसेस क्या है, मैं छोटा सा बस एक एग्जांपल आपको दूं कि देखिए जब भी टेक्नोलॉजिकल एडवांसमेंट होती है तो टेक्नोलॉजिकल एडवांसमेंट की वजह से हमेशा पुरानी जो टेक्नोलॉजी है वो डिप्लीट हो जाती है, ऑब्सोलीट हो जाती है। मसलन एक छोटी सी एग्जांपल दूं, नौजवान तबका तो शायद बाज ऐसा भी होगा जिसको शायद ये बातें पता भी ना हो, बाज ऐसा जिन्होंने एक्सपीरियंस ही ना किया हो, लेकिन जो एज में थोड़े से ज़्यादा हैं वो ज़्यादा बेहतर जानते हैं कि मसलन एक ज़माने में वीडियो देखने के लिए वीसीआर जो था वो बड़ा इंपॉर्टेंट समझा जाता था और वीसीआर जो है वो स्टेटस सिंबल समझा जाता था। अब ये जो स्टेटस सिंबल समझा जाता था वीसीआर एक ज़माने में, और ये मैं कोई बहुत कदीम अय्याम की बातें नहीं कर रहा हूँ, ये आज से 20-30 साल पहले की बातें कर रहा हूँ, लेकिन यकीनन यहाँ पर मौजूद बहुत सारे स्टूडेंट्स की डेट ऑफ बर्थ से पहले की बातें। तो वीसीआर जो था वो क्या समझा जाता था, स्टेटस सिंबल। आज आप ढूंढेंगे भी तो शायद आपको किसी घर में वीसीआर ना मिले। तो क्या वीसीआर ने काम करना छोड़ दिया है? क्या वीसीआर में वीडियोस नहीं देखी जा सकती? सब कुछ हो सकता है, क्यों छोड़ दिया आपने? इसलिए कि जब आप टेक्नोलॉजी की हायर स्टेज में आए हैं तो अब इतने बड़े वीसीआर में, इतनी बड़ी कैसेट के अंदर क्या आता था, 1-3 घंटे की वीडियो जिसकी शायद वीडियो क्वालिटी भी इतनी अच्छी नहीं होती होगी, ऑडियो क्वालिटी भी अच्छी नहीं होगी। आज इतने सी यूएसबी के अंदर आप उस जैसी सैकड़ों फिल्में एक बहुत अच्छी ऑडियो और वीडियो क्वालिटी के साथ रख सकते हैं एंड यू डू नॉट नीड ए वीसीआर। अब आप उस जगह पर आ गए कि आप उसको अपने टीवी से कनेक्ट करेंगे एंड इट विल रीड इट। तो अब कितने लोगों को वीसीआर चाहिए, कितने लोग हैं जो वीसीआर खरीदेंगे? कोई नहीं रखेगा। क्यों? टेक्नोलॉजी थी अपने जमाने की, स्टेटस सिंबल था, वो चीज एक जमाने में स्टेटस सिंबल थी, अब क्या हो गई है? कचरा। क्यों कचरा हो गई? बिकॉज आप एक हायर स्टेज ऑफ टेक्नोलॉजी में आ गए। मसलन अब आप लोगों से ये बातें करना मेरे लिए शायद आसान हो कि मसलन आज अगर कोई ऐलान हो जाए, कोई कंपनी ऐसी आ जाए कि वो ये कहे कि अगर हम आपके बॉडी में एक छोटा सा चिप डालेंगे उसके बाद यू डोंट नीड मोबाइल फोन्स, मसलन आप अपनी फिंगर टिप्स को प्रेस करेंगे तो नंबर डायल हो जाएगा या अपने मुंह से रिकॉल करेंगे तो नंबर डायल हो जाएगा और आपका माउथ जो है वो खुद ब खुद जो है वो माइक का काम करेगा, आपका कान स्पीकर का काम करेगा, तो कितने लोग फिर मोबाइल लेकर फिरेंगे? कितने लोगों को चाहिए होगा फिर? उसका क्या हो जाएगा? यही स्मार्टफोन जब स्मार्ट लग रहा है ये भारी लगने लगेगा, ये बोझ बन जाएगा हमारी जिंदगी में। तो जब हम एडवांस स्टेज में जाते हैं तो पुरानी टेक्नोलॉजी को वी हैव टू लीव, ऑब्सोलीट हो जाती है, यानी इसमें कोई खराबी नहीं हुई है बट यू डोंट वॉन्ट टू कीप इट। शहीद के साथ जो मसाला होता है वो ये होता है कि जब वो उस मरहले में दाखिल होता है जिसको मरहले शहादत कहते हैं तो खुदा उसको एक ऐसी पावरफुल लाइफ देता है जिस लाइफ को बॉडी की जरूरत ही नहीं होती। इट डोंट नीड बॉडी। जब उसे बॉडी की जरूरत नहीं होती तो बॉडी उसके लिए कचरा बन जाती है, बॉडी उसके लिए बोझ बन जाती है, बॉडी उसके लिए एक खास स्टेप पर पहुंचने के लिए रुकावट बन जाती है। तो शहीद ऐसा नहीं है कि शहीद को, यानी बदन से जुदाई का नाम हमने जो कहा हुआ है, ये मौत नहीं होती है अज़ीज़ाने मन, ये हयात की एक ऐसी सुपीरियर स्टेज होती है कि जहां पर ये बॉडी आपकी, ये बदन आपके लिए बोझ और कचरा बन जाता है। इमाम हुसैन अलैहिस्सलाम का कारनामा ये है कि आपके 13 बरस के सिपाहियों ने हमें यह समझाया कि शहादत कितनी खूबसूरत हो सकती है। आपके साथ 18 साल के नौजवान हमें यह बता रहे हैं कि शहादत कितनी खूबसूरत हो सकती है। आपके साथ आने वाले इवन कम सिन और नौजवान लोग ये बता रहे हैं कि शहादत कितनी शीरी हो सकती है। द वर्ड्स ऑफ हजरत कासिम, आप कभी यकीन करें, कभी आप तन्हाई में बैठकर सोचें, इंसान तसव्वुर नहीं कर सकता कि हाउ पावरफुल वॉज इमाम हुसैन, कितनी इमाम हुसैन की पर्सनैलिटी पावरफुल है कि एक 13, हमारे यहां 13 बरस का कौन होता है? बच्चा। हम बच्चा कंसिडर करते हैं, वो बच्चा जो आठवीं या नवीं क्लास में होता है ना, हमारे यहां तो अब ये स्टैंडर्ड है, अब ये आठवीं नवीं क्लास का बच्चा क्या चीज इसके पास ऐसी आ गई है, क्या चीज इसने समझ ली है कि जब उससे ये पूछा जाता है कि तुम मौत को कैसा पाते हो, तो वो कहता है अहला मिनल आसल। और ये याद रखिएगा, इट इज नॉट बाउंडेड इन टू करबला, ये बात सिर्फ करबला में नहीं है, मुकैद नहीं है करबला में। जहां कहीं पर भी हमने अपने बच्चों का आइडियल हजरत कासिम को बना दिया, वहां पर मेरा बच्चा भी 13 बरस में शहादत को उसी तरह से तलब कर रहा होगा जैसे हजरत कासिम ने किया। लेकिन कभी हमने करबला अपने बच्चों को डिलीवर करने की कोशिश नहीं की है। जो दुश्मनी हमने करबला से सबसे बड़ी की है, करबला से हमने आंसू तो लिया है, वो तफक्कुर नहीं लिया जो कासिम बनाता है। हमने करबला से गिरिया को तो लिया है, वो तफक्कुर नहीं लिया जो अली अकबर बनाता है, वो तफक्कुर नहीं लिया जो जनाब उमेरा बाप बनाता है, वो तफक्कुर नहीं लिया जो जनाब जैनब बनाता है, वो तफक्कुर नहीं लिया जो जनाब अब्बास बनाता है। हम करबला से बहुत पीछे हैं, चूंकि करबला को हमने कभी समझने की कोशिश नहीं की, लिहाजा करबला ने कभी हमारे अंदर इनकलाब पैदा नहीं किया। वरना इस कायनात में करबला से ज्यादा इनकलाब पैदा करने वाली कुव्वत किसी थॉट और किसी वाकये के अंदर मौजूद नहीं है। बस मैं एक दो जुमले कहूंगा और आपकी जहमतों को तमाम करूंगा। मौलाना साहब ने हदीस पढ़ी, मुत्तफ़क़ अलैह हदीस है कि पैगंबर फरमाते हैं कि उम्मे सलमा मेरे हुसैन को रोने मत दिया करो, इसलिए कि हुसैन का रोना पैगंबर से देखा नहीं जाता। मैं सिर्फ इतना कहूंगा कि जिस हुसैन को पैगंबर रोता हुआ नहीं देख सकते, अगर पैगंबर आशूर के दिन करबला में आ जाते और देखते कि उनके बज़ाहिर अपने उम्मत कहलवाने वाले अफराद उनके हुसैन को किस तरह से अली अकबर की लाश पर रुलवा रहे हैं, किस तरह से उन्हें कासिम की लाश पर रुलवा रहे हैं, किस तरह से उन्हें हजरत अब्बास की लाश पर रुलवा रहे हैं, और किस तरह से उन्होंने जनाब अली असगर के ज़रिए से उसी हुसैन अलैहिस्सलाम की यह हालत कर दी थी कि आप जनाब का लाशा लिए हुए 7 कदम आगे जा रहे थे, 7 कदम पीछे जा रहे। अल्लाह वलअनतुल्लाह अलल क़ौम अज़्ज़ालिमीन वसअअलमुल्लज़ीन ज़लमू अय्यमुन क़ल्बिन यन्क़लिबून। बारेला हम सब से और ख़ुसूसन वो बच्चे यौम हुसैन कमेटी के जिन्होंने सारे सिलसिले को बर्पा किया, तमाम हाजरीन और तमाम वफ़रात जिन्होंने सिलसिले को किसी भी उनवान से बर्पा किया, उन सब के तौफीकात में इजाफा फरमा, इनके ज़हमत को कबूल फरमा, हम सबको करबला समझने और करबला पर अमल करने की तौफीक इनायत फरमा। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।